کتاب عظیم کشمکش، باب 23، مقدس کیا ہے؟ وہ کلام جو ایڈونٹ ایمان کی بنیاد اور مرکزی ستون رہا وہ یہ تھا، دانیل 8 باب کی 14 آیت، 2300 صبح و شام تک، اس کے بعد مقدس پاک کیا جائے گا۔ وہ تمام حضرات جو مسیح یسوع کی آمد ثانی پر ایمان رکھتے ہیں وہ اس حوالے سے بخوبی واقف ہیں۔ ہزاروں لبھوں نے اس پیشن گوئی کو اپنے ایمان کا مقدس جان کر دہرایا ہے۔ ان میں سے ہر ایک نے یہی محسوس کیا کہ اس حوالے میں جن واقعات کا ذکر کیا گیا ہے اس میں ان کی بڑی امیدیں وابستہ ہیں۔ ان نبوتی دنوں کا اختتام خزاں 1844 میں دکھایا گیا ہے۔ تمام مسیحی دنیا اور ایڈوینٹسٹ کا اس وقت عام نظریہ یہ تھا کہ یہ ساری دنیا یا اس کا کچھ حصہ ہی اصل مقدس ہے۔ ان کے خیال کے مطابق مقدس کی صفائی اصل میں اس زمین کی صفائی تھی جو آخری دنوں میں آگ سے کی جانی تھی، جو آمد ثانی کے وقت وقوع پذیر ہونی تھی۔ اسی لیے یہ نتیجہ اخذ کر لیا گیا تھا کہ مسیح یسوع 1844 میں اس دھرتی پر آ جائے گا۔ مگر وقت مقررہ گزر گیا اور خداوند نہ آیا۔ وہ ایماندار ایک بات جانتے تھے کہ خدا کا کلام ناکام نہیں ہو سکتا۔ انہیں یقین تھا کہ بہت ممکن ہے کہ پیشن گوئی کی جو تشریح کی گئی ہے اس میں کہیں خطا ہو گئی ہو، مگر وہ غلطی کس جگہ ہوئی تھی؟ بہتیرے ایسے بھی تھے جنہوں نے اس مشکل کو یوں کہہ کر حل کیا کہ 2300 دنوں کا خاتمہ 1844 میں نہیں ہوا، مگر اس کے لیے ان کے پاس سوائے اس کے کہ مسیح یسوع متوقع وقت پر نہیں آیا اور کوئی دلیل نہ تھی۔ ان کے پاس صرف یہی دلیل تھی کہ اگر نبوتی دن 1844 میں اختتام پذیر ہو جاتے تو مسیح یسوع ضرور آ کر اس دھرتی کو آگ سے پاک کر دیتا۔ چونکہ وہ نہیں آیا لہٰذا وہ دن ابھی اختتام پذیر نہیں ہوئے۔ اس نتیجے کو قبول کرنے کا مطلب یہ ہوا کہ جو پہلے نبوتی اوقات کے بارے رائے قائم کی گئی تھی اس سے دستبردار ہونا چاہیے تھا۔ یہ تو بخوبی معلوم ہو چکا تھا کہ 2300 دنوں کا آغاز ارتخشستہ کے حکم کے ساتھ شروع ہو گیا تھا جب اس نے یروشلم کی بحالی کا فرمان جاری کر دیا، اور یہ فرمان 457 قبل از مسیح موسم خزاں میں جاری کیا گیا تھا۔ اسے نقطۂ آغاز بناتے ہوئے وہ تمام واقعات جن کا ذکر دانیل 9 باب کی 25 آیت سے 27 آیت میں آیا ہے ان کی تشریح کے عین مطابق ہے۔ یہ 69 ہفتے 2300 سالوں کے پہلے 483 برس ہیں جو ممسوح فرماروا تک لے کر آتے ہیں، اور خود مسیح یسوع کا بپتسمہ اور روح القدس کا مسا 27 میں مارزائے وجود میں آیا۔ سب باتیں تفصیل کے عین مطابق وقوع پذیر ہوئیں۔ 70 ہفتے کے درمیان یعنی 62 ہفتوں کے بعد ممسوح قتل کیا جانے کو تھا۔ بپتسمے کے ٹھیک 3.5 سال بعد موسم بہار 31 میں مسیح یسوع کو مصلوب کر دیا گیا۔ 70 ہفتے یا 490 سال خصوصاً یہودیوں کے لیے رکھے گئے تھے۔ اس وقت کے خاتمے پر یہودیوں نے مسیح یسوع کے شاگردوں کو اذیتیں پہنچا کر مسیح کو رد کر کے مہر ثبت کر دی، اس کے بعد سے رسول 34 عیسوی سے غیر اقوام کی طرف راغب ہو گئے۔ 2300 سالوں کے پہلے یعنی یہ 490 سال وہاں پر ختم ہو گئے، اور پھر 1810 سال جو باقی رہ گئے ان کے متعلق فرشتے نے کہا، مقدس پاک کی جائے گی۔ پیشن گوئی کی تمام مقبل دی گئی تفصیلات بلا شبہ وقت مقررہ پر پایا تکمیل کو پہنچی۔ اس شمار کے مطابق ہر چیز واضح اور ہم آہنگ تھی، مگر اس سوال کا جواب کسی بھی واقعہ سے نہیں مل رہا تھا کہ 1844 میں کس مقدس کو صاف کیا جانا تھا، اور محض اس بات کا انکار کرنا کہ اس وقت وہ دن اختتام پذیر ہوئے بڑی الجھن کا باعث بن جاتا۔ یوں اصل میں اس پوزیشن کو ترک کرنا پڑتا جو پیشن گوئیوں کی یقینی تکمیل کے بعد قائم کی گئی تھی، مگر خدا نے اپنے لوگوں کی ایڈونٹ تحریک میں رہبری کی، اس کی قدرت اور جلال نے اس کام میں شرکت فرمائی تھی، اس لیے وہ اس کو اندھیروں اور مایوسیوں میں چھوڑ نہیں سکتا تھا تاکہ کوئی مذہبی جنونی اس تحریک کی تضحیک نہ کر پائے۔ وہ اپنے کلام کو شکوک اور بے یقینی کی فضا میں نہیں چھوڑے گا۔ بے شک بتیرے ایسے تھے جنہوں نے اپنی پہلی رائے کو، جو انہوں نے نبوتی اوقات کی بابت قائم کر رکھی تھی، اسے ترک کر دیا اور ساری تحریک کی درست بنیاد کا بھی انکار کیا، مگر پھر دوسرے حضرات اپنے ایمان کے نکات کو ترک کرنے پر رضامند نہ تھے جو کلام مقدس اور خدا کی روح کی شہادت پر قائم کیے گئے تھے۔ ان کا ایمان تھا کہ پیشن گوئیوں کی تشریح کرنے کے لیے انہوں نے درست اصولات اپنائے ہیں، اور اب یہ ان کا فرض ہے کہ جو سچائیاں انہیں پہلے حاصل ہوئی ہیں انہیں مضبوطی سے تھامے رہیں، اور بائبل کی تحقیق و تلاش میں اسی راہ پر گامزن رہیں۔ مخلص دعاؤں کے ساتھ انہوں نے اپنے نظریے کا اعادہ کیا اور کلام مقدس کا مطالعہ کیا تاکہ اپنی غلطی کو ڈھونڈ سکیں۔ جب انہیں معلوم ہو گیا کہ انہوں نے نبوتی اوقات کے شمار میں کوئی غلطی نہیں کی، تو خدا نے ان کی رہنمائی کی کہ وہ مقدس کے مضمون کا بغور جائزہ لیں۔ انہوں نے تحقیق و تفتیش کے دوران یہ معلوم کیا کہ پاک نوشتوں میں اس عوامی نظریے کا کوئی ثبوت نہیں ملتا کہ یہ زمین ہی مقدس ہے، بلکہ انہوں نے بائبل میں مقدس کے مضمون پر بڑی تفصیل کے ساتھ بیان پایا، اس کی بناوٹ یا ساخت، محل وقوع اور خدمات کے متعلق کلام مقدس کی گواہی اس قدر واضح اور بہتات کے ساتھ تھی جس پر کوئی سوال اٹھایا نہیں جا سکتا تھا۔ پالوس رسول عبرانیوں کے خط میں یوں فرماتا ہے، غرض پہلے عہد میں بھی عبادت کے احکام تھے، اور ایسا مقدس جو دنیاوی تھا یعنی ایک خیمہ بنایا گیا تھا، اگلے میں چراغ دان اور میز اور نظر کی روٹیاں تھیں، پاک مکان کہتے تھے، اور دوسرے پردے کے پیچھے وہ خیمہ تھا جسے پاک ترین کہتے تھے، اس میں سونے کا عود سوز اور چاروں طرف سونے سے منڈھا ہوا عہد کا صندوق تھا، اس میں من سے بھرا ہوا ایک سونے کا مرتبان اور پھولا پھالا ہوا ہارون کا عصا اور عہد کی تختیاں تھیں جس کے اوپر جلال کے کروبی تھے جو کفارہ گاہ پر سایہ کرتے تھے۔ عبرانیوں کا 9 باب 1 آیت سے 5 آیت تک۔ وہ مقدس جس کا پالوس رسول نے یہاں حوالہ دیا ہے، اسے موسیٰ نے خدا کے حکم پر بنایا، اور وہ خداوند خدا کی سکونت گاہ تھی، کیونکہ لکھا ہے، اور وہ میرے لیے ایک مقدس بنائیں تاکہ میں ان کے درمیان سکونت کروں۔ خروج 25 باب 8 آیت۔ یہ ہدایت موسیٰ کو خدا کی طرف سے دی گئی، جب وہ اس کے ساتھ پہاڑ پر تھا اور جب بنی اسرائیل بیابان میں سے سفر کر رہے تھے، تب عہد کے صندوق کو اس طرح بنایا گیا تھا کہ وہ بآسانی ایک جگہ سے دوسری لے جایا جا سکے، جبکہ اس کی ساخت بہت ہی عالیشان تھی۔ اس کی دیواریں سیدھی کھڑی بھاری تختوں سے بنائی گئی تھی، جن کو اندر اور باہر سونے سے منڈھا گیا تھا، اور ان کے اندر سلور کے ساکٹ جڑے ہوئے تھے، جبکہ چھت کئی پردوں سے ڈھکی ہوئی تھی اور اندرونی حصہ لینن کے کپڑے سے ڈھکا تھا، جس پر بہت خوبصورت فرشتے بنائے گئے تھے۔ باہر کے صحن کے علاوہ، جس میں سوختنی قربانی کے لیے مذبح تھا، مقدس کے دو حصے تھے، ایک کو پاک مکان اور دوسرے کو پاک ترین مکان کہا جاتا تھا، جن کو بھاری خوبصورت پردوں سے علیحدہ کیا گیا تھا۔ ایسا ہی پردہ پہلے حصے کو ڈھانکتا تھا۔ پاک مکان میں جنوبی طرف شمع دان تھا، جس میں سات لیمپ تھے جو مقدس میں دن رات روشن رہتے تھے۔ شمال کی طرف نظر کی روٹی کی میز تھی۔ اسی طرح اس پردے کے سامنے جو پاک اور پاک ترین مکان کو جدا کرتا تھا، بخور کے لیے ایک سنہری مصباح ہوتا تھا، جہاں سے اود کا بادل یعنی بنی اسرائیل کی دعائیں خداوند کے حضور پہنچتی تھیں۔ پاک ترین مکان میں صرف عہد کا صندوق رکھا جاتا تھا، جو بہت قیمتی لکڑی کا بنا اور سونے سے منڈھا تھا، اور اس کے اندر 10 احکام کی 2 تختیاں رکھی گئی تھیں۔ عہد کے صندوق کے اوپر کا حصہ رحم کی کرسی کہلاتی تھی، جو ماہر کاریگر کے ہاتھ کا شاہکار تھا، جس کے دونوں کونوں پر ایک ایک فرشتہ تھا، اور یہ دونوں فرشتے سونے کے تھے۔ ان دونوں فرشتوں کے درمیان خداوند خدا جلالی بادل میں ظاہر ہوا کرتا تھا۔ عبرانیوں کے کنان میں آباد ہو جانے کے بعد مقدس کی جگہ سلیمان کی ہیکل نے لے لی۔ گو یہ مستقل تھی، مگر اس میں بھی وہی رسوم ادا کی جاتی جو اس عارضی مقدس میں کی جاتی تھی، اور اسے بھی پہلی والی عارضی مقدس کی طرح ہی آراستہ کیا گیا تھا۔ سلیمانی ہیکل اس وقت تک اسی طرح قائم دائم رہی جب تک کہ اسے دانیل کے زمانے میں برباد نہ کر دیا گیا۔ بعد ازاں رومیوں نے 70 عیسوی میں اسے مکمل طور پر تباہ کیا۔ دنیا میں صرف یہی مقدس ہے جس کے بارے بائبل مقدس ہمیں معلومات مہیا کرتی ہے۔ اسی کے بارے پالوس رسول نے فرمایا کہ یہ پہلے عہد کی ہیکل تھی، لیکن کیا نئے عہد کی کوئی اور ہیکل بھی موجود ہے؟ عبرانیوں کی کتاب کی طرف پلٹتے ہوئے سچائیوں کے متلاشیوں نے نئے عہد کی ہیکل کو تلاش کر ہی لیا، کیونکہ وہ اس کلام میں موجود تھی جسے پالوس رسول نے پہلے سے پیش کر رکھا تھا۔ وہ کہتا ہے، غرض پہلے عہد میں بھی عبادت کے احکام تھے اور ایسا مقدس جو دنیاوی تھا۔ عبرانی 9:1۔ لفظ بھی کا استعمال یہ ظاہر کرتا ہے کہ پالوس رسول نے اس ہیکل کا ذکر کیا ہے۔ آئیے پہلے باب کے شروع میں چلتے ہیں، جہاں یوں لکھا ہے، اب جو باتیں ہم کہہ رہے ہیں ان میں بڑی بات یہ ہے کہ ہمارا ایسا سردار کاہن ہے جو آسمانوں پر کبریا کے تخت کی دینی طرف جا بیٹھا اور مقدس اور اس حقیقی خیمہ کا خادم ہے جسے خداون نے کھڑا کیا ہے، نہ کہ انسان نے۔ عبرانیوں کا 8:2۔ یہاں نئے عہد کی ہیکل ظاہر کی گئی ہے۔ پہلے عہد کی ہیکل انسانوں کے ہاتھ سے کھڑی کی گئی، یعنی موسیٰ نے تعمیر کی، لیکن نئے عہد کی ہیکل खुदा ने तामीर की, ना कि इंसान ने। उस हैकल में काहिन खिदमत करते थे और इसमें मसीह यस्सू खिदमत करता है जो सरदार काहिन है और खुदा की दहनी तरफ खड़ा है। एक हैकल जमीन पर थी जबकि दूसरी आसमान में है। अलावा अजी जो मकदिस मूसा ने बनाई उसका नमूना खुद खुदा ने ही उसे दिया था, क्योंकि लिखा है खरूज की किताब का 25वां बाब 9वीं आयत, और मस्कन और उसके सारे सामान का जो नमूना मैं तुझे दिखाऊं ठीक उसी के मुताबिक तुम उसे बनाना। ये मूसा को खुदावन ने हदायत दी थी और फिर दोबारा से उसे हुक्म दिया गया, खरूज 25वां बाब 40वीं आयत, और देख तू इनको ठीक उनके नमूने के मुताबिक जो तुझे पहाड़ पर दिखाया गया था बनाना। पालुस रसूल मुजीद फरमाता है अब्रानियों 9वें बाब की 9वीं आयत में, वो खैमा मौजूदा जमाने के लिए मिसाल है और उसके मुताबिक ऐसी नजरें और कुर्बानियां गुजरानी जाती थीं जो इबादत करने वाले को दिल के एतबार से कामल नहीं कर सकती। फिर 23वीं आयत में कहता है, पर जरूर था कि आसमानी चीजों की नकल तो इनके वसीले से पाक की जाएं, मगर खुद आसमानी चीजें इनसे बेहतर कुर्बानियों के वसीले से। फिर 8वीं बाब की 5वीं आयत में कहता है, जो आसमानी चीजों की नकल और अक्स की खिदमत करते हैं, चुनाचे जब मूसा खैमा बनाने को था तो उसे ये हदायत हुई कि देख जो नमूना तुझे पहाड़ पर दिखाया गया था उसी के मुताबिक सब चीजें बनाना। फिर अब्रानियों 9:24 में लिखा है, क्योंकि मसीह उस हाथ के बनाए हुए पाक मकान में दाखिल नहीं हुआ जो हकीकी पाक मकान का नमूना है, बल्कि आसमान ही में दाखिल हुआ ताकि अब खुदा के रूबरू हमारी खातिर हाजिर हो। आसमानी हैकल जिसमें मसीह यसू हमारे लिए खिदमत अंजाम दे रहा है अजीम हकीकी हैकल है, और वो मकदिस जिसे मूसा ने बनाया था नमूना था। खुदावंद खुदा ने अपना रूह जमीनी ममारों में नाजिल किया और इस इमारत में जो कारीगरी दिखाई जा सकती है वो अलाही हिकमत का मजहर है। दीवारें भारी सोने से जड़ी हुई थीं और 7 शमादान हर तरफ ज़ियापाशी करते थे। नज़र की रोटी की मेज और बखूर का मजबा ऐसे जगमग जगमग करते थे जैसे सोना दहक रहा हो। जर्क बर्क पर्दे जो छत का काम देते थे उन पर नीले किरमजी और अरगवानी फरिश्ते कढ़े हुए थे जो मंजर को मजीद दिलकश बना देते थे। दूसरे पर्दे के पीछे मकदस का जलाल था जो खुदा के जलाल का जहूर था, जिसके सामने सरदार काहिन के अलावा कोई और जाकर जिंदा ना रह सकता था। जमीनी हैकल की दरखशानी बनी नो इंसान की तवज्जो उस आसमानी हैकल के जाहो जलाल की तरफ मबजूल कराती थी जहां हमारा पेशवा मसीह यस्सु किबरिया के तख्त के सामने हमारी खातर खिदमत अंजाम दे रहा है। ये बादशाहों के बादशाह की सुकूनत गाह है जहां उसकी खिदमत के लिए हजारों हजार हाजिर और लाखों लाख उसके हजूर खड़े हैं। दानियल 7वां बाब 10वीं आयत। वो हैकल अब्दी हैकल के जलाल से मामूर है जहां इसके जर्क बर्क रखवाले सराफीम इज्जत व एहतराम में अपने चेहरे ढांके हुए हैं और उनकी बनावट और साख्त, और ऐसा जलाल इंसान ने न देखा और ना इंसानी हाथ ने कभी तैयार किया होगा। इंसान सिर्फ उसके मधम से अक्स से ही वाकिफ हो सकता है। ताहम आसमानी हैकल के बारे जो एक अहम सच्चाई और इंसान के हक में जो नजात का काम वहां हो रहा है उसे जमीनी हैकल की खिदमत के जरिए सिखाया गया। आसमानी हैकल के पाक मकामात जमीनी हैकल के 2 मकामात की नुमाइंदगी करते हैं। जैसा कि यूहन्ना आरफ को रोया में खुदा की आसमानी हैकल दिखाई गई तो उसने वहां आग के साथ चराग जलते देखे, मुकाशवा 4:5। और उसने एक फरिश्ते को ऊद सोज लिए हुए देखा, जिसे बहुत सा ऊद दिया गया ताकि सब मुकदसों की दुआओं के साथ उस सुनहरी कुर्बान गाह पर चढ़ाए जो तख्त के सामने है, मुकाशवा 8:3। यहां यूहन्ना आरफ को आसमानी हैकल का पहला मकान देखने की इजाजत दी गई और वहां उसने सात के सात चराग जलते हुए देखे। अलावा अजी उसने वहां सुनहरी कुर्बान गाह देखी जो जमीनी हैकल के सुनहरी चरागदान और ऊद के मजबे की अलामत है। दोबारा खुदा का मकदिस खोला गया, मुकाशवा 11:19। और उसने पर्दे के पीछे पाक तरीन मकान को देखा। यहां उसने खुदा के अहद का संदूक देखा जो उस मुकद्दस संदूक की अलामत था जो मूसा ने बनाया था, जिसमें 10 अहकाम रखे गए थे। वो एडवेंट ईमानदार जो इस मजमून का मुताला कर रहे थे, उन्हें आसमानी हैकल की मौजूदगी का सबूत मिल गया। मूसा ने वो हैकल बनाई जिसका नमूना खुदा ने उसे दिखाया था। पालूस रसूल यही सिखाता है कि जो नमूना दिखाया गया था वो आसमानी हैकल का असली नमूना था, और यूहन्ना आरफ उसकी गवाही देता है कि उसने आसमानी हैकल को देखा है। उस आसमानी हैकल में जो खुदावंद की सुकूनत गाह है और उसका तख्त रास्तबाजी और अदालत से कायम किया गया है, उसके पाक तरीन मकान में उसकी शरीयत रखी हुई है, रास्ती का वो अजीम फरमान जिसके जरिए तमाम बनिनो इंसान की जांच की जाती है, वो संदूक जिसमें शरीयत की तख्तियां महफूज की गई हैं, उसे रहम की कुर्सी से ढांपा गया है जिसके सामने मसीह यसु हम गुनागारों की खातिर अपना खून पेश करता है। यूं वहां नजात की तजवीज में रहम और इंसाफ की नुमाइंदगी होती है। इस इतिहाद को सिर्फ लामहदूद हिकमत तैयार कर सकती है और लामहदूद ताकत ही कायम रख सकती है। इस इतिहाद से सारा आसमान हैरत और इज्जत और तकरीम से मामूर हो गया है। जमीनी हैकल के फरिश्ते रहम की कुर्सी पर बड़ी ताजीम और तकरीम से देखते हैं, जो इस बात की अलामत है कि आसमानी जिमे गफीर नजात के काम को कितनी दिलचस्पी और लगन से अंजाम दे रहे हैं। ये खुदावंद का बहुत बड़ा फजल दर फजल है जिसे फरिश्तगान देखने के ख्वाहां हैं। खुदावंद तायब गुनागारों को मुआफ़ करता है और गुनागार नस्ल इंसानी के साथ नए सिरे से अपना नाता कायम करता है। खुदावंद यीशु मसीह अनगिनत भीड़ को लपक कर पताल की मौत से जिंदा करेगा और उन्हें अपनी बेदाग रास्तबाजी के लबास से मुलब्बस करके रास्तबाज फरिश्तों के साथ मिला देगा, ताकि वो ताअबद खुदावंद की हजूरी में रह सकें। मसीह यस्सु का बनिनो इंसान के लिए शफायती काम का जिक्र ज़करिया नबी की पेशनगोई में नहायत ही खूबसूरत अंदाज में पेश किया गया है। ज़करिया उसके बारे जिसका नाम शाख है यूं फरमाता है, ज़करिया का 6:12-13। उसके ज़ेरे साया खुशहाली होगी और वो खुदावंद की हैकल तामीर करेगा, हाँ वही खुदावंद की हैकल को बनाएगा, और वो साहिब शौकत होगा और तख्त नशीन होकर हुकूमत करेगा, और उसके साथ काहिन भी तख्त नशीन होगा, और दोनों में सुलह और सलामती की मशवरत होगी। वो खुदावंद की हैकल बनाएगा, अपनी कुर्बानी और एक दरमियानी होने के नाते वही खुदावंद की कलीसिया की बुनियाद और ममार भी है। पालूस रसूल उसके बारे इफिसियों 2:20-22 में यूं फरमाता है कि कोने के सिरे का पत्थर है उसमें हरेक अमारत मिल मिलाकर खुदावन में एक पाक मकदिस बनता जाता है, और तुम भी उसमें बाहम तामीर किए जाते हो ताकि रूह में खुदा का मस्कन बनो। वो साहिब शौकत होगा। मसीह यसु गुनागार नस्ल इंसानी के लिए नजात की शौकत होगा, और जिनका कफारा दिया गया है उनका ये अबदी गीत होगा। मुकाशवा 1:5-6 में जो लिखा है, जो हमसे मोहब्बत रखता है और जिसने अपने खून के वसीले से हमको गुनाहों से मखलसी बख्शी, उसी का जलाल और सल्तनत अब्दालाबाद रहे। तख्त नशीन होकर हुकूमत करेगा और वो अपने तख्त पर काहिन भी होगा। अभी तक तो वो अपने जलाल के तख्त पर विराजमान नहीं हुआ है, क्योंकि जलाल की बादशाहत अभी कायम नहीं हुई, और जब तक उसका काम बतौरे दरमियानी इख्तिताम पज़ीर नहीं होता उस वक्त तक खुदा उसके बाप दाऊद का तख्त उसे ना देगा, जिस पर उसकी बादशाही का आखर ना होगा। बतौर काहिन के मसीह यसु बाप के साथ उसके तख्त पर बैठा है। मुकाशवा 3:21। वो जो वाहिद और अब्दी है, और जिसने हमारी मुशक्कतें उठा ली और हमारे गमों को बर्दाश्त किया, वो सब बातों में हमारी तरह आजमाया गया तो भी बेगुनाह रहा, इसलिए वो उनकी भी मदद कर सकता है जिनकी आजमाइश होती है। और अगर कोई गुनाह करे तो बाप के पास हमारा एक मददगार मौजूद है, यानी यीशु मसीह रास्तबाज। 1 यूहन्ना 2:1। और उसकी सिफारिश उसका कुचला हुआ बदन और बेदाग जिंदगी है, उसके जख्मी हाथ, छिदी हुई पसली, जख्मी पांव गुनहगार इंसान के हक में खुदा से इल्तजा करते हैं, जिसकी नजात इस कदर लामहदूद कीमत से खरीदी गई। और उन दोनों में सुलह और सलामती की मशवरत होगी। खोई हुई नस्ल इंसानी की निजात का चश्मा बाप की मोहब्बत है, जो बेटे की मोहब्बत से कम नहीं। मसीह यसु ने अपने शागिर्दों को उनसे जुदा होने से पहले बताया, मैं तुमसे ये नहीं कहता कि बाप से तुम्हारे लिए दरख्वास्त करूँगा, इसलिए कि बाप तो आप ही तुमको अजीज रखता है। यूहन्ना की इंजील का 16:26-27। खुदा ने मसीह में होकर अपने साथ दुनिया का मेल मिलाप कर लिया। 2 करिन्थियों 5:19। और आसमानी हैकल में इन दोनों की सुलह और सलामती की मशवरत एक होगी, क्योंकि खुदा ने दुनिया से ऐसी मोहब्बत रखी कि उसने अपना इकलौता बेटा बख्श दिया, ताकि जो कोई उस पर ईमान लाए हलाक न हो बल्कि हमेशा की जिंदगी पाए। यूहन्ना की अंजील का 3:16। मगर सवाल ये है कि ये मकदिस या हैकल क्या है? कलामे मुकद्दस में इसका बड़ी सफाई से जवाब पाया जाता है। हैकल की इस्तलाह जैसे बाइबल ने इसे इस्तेमाल किया है, वो खैमाए इज्तमा है जो मूसा ने बनाई थी और आसमानी चीज़ों का नमूना थी। दूसरी आसमानी खैमा इज्तमा है, जिसकी निशानदही ज़मीनी हैकल करती है। मसीह यसु की मौत पर रस्मी खिदमात ख़त्म हो गईं। हकीकी आसमानी खैमाए इज्तमा ये नए अहद की हैकल है, इसलिए दानियेल 8:14 में पेशन गोई की तकमील नए अहद की हैकल की तरफ इशारा करती है, जो 2300 दिनों के इख्तिताम पर 1844 में हुई, क्योंकि उस जमीनी मकदस के बर्बाद होने के बाद इस दुनिया में सदियों तक कोई और हैकल ना रही। चूंकि अब पेशन गोई ये थी कि 2300 दिनों के बाद हैकल पाक की जाएगी, बेशक ये आसमानी हैकल की तरफ इशारा था। मगर यहां सबसे अहम सवाल का जवाब देना बाकी है, हैकल के पाक करने से क्या मुराद है? इस खिदमत के मुतल्लिक जमीनी हैकल अहदे अतीक में वजाहत से बयान करती है, लेकिन क्या आसमान में कुछ ऐसा है जिसकी सफाई लाजिम है? अब्रानियों नवें बाब में जमीनी हैकल और आसमानी हैकल दोनों की सफाई का जिक्र किया गया है। तकरीबन सब चीजें शरीयत के मुताबिक खून से पाक की जाती हैं और बगैर खून बहाए मुआफी नहीं होती, पर जरूर था कि आसमानी चीजों की नकलें तो इनके वसीले से पाक की जाएं, मगर खुद आसमानी चीजें इनसे बेहतर कुर्बानियों के वसीले से, यानी मसीह के बेश कीमत खून से। रस्मी या हकीकी दोनों खिदमात में खून लाजिम है, पहली में जानवरों का खून जबकि बाद वाली में मसीह यस्सु का खून। पालुस रसूल इसकी वजह बयान करता है, क्योंकि खून से इसकी सफाई लाजम है, खून बहाए बगैर मुआफी नहीं। गुनाह को दूर करना ही असल मकसद है, मगर फिर गुनाह का हैकल के साथ क्या वास्ता है? अब चाहे ये हैकल जमीनी हो या आसमानी, और इसकी मिसाल जमीन की है जहां काहिन अलामती तौर पर गुनाहों की मुआफी देते थे और वो आसमानी चीजों की नकल और अक्स की खिदमत करते थे। जमीनी हैकल जहां ये खिदमत अदा की जाती थी उसके दो हिस्से हुआ करते थे, खदाम रोजाना पाक मकान में खिदमत अदा किया करते थे, जबकि साल में सिर्फ एक बार सरदार काहिन कफारे का खास काम अंजाम देने के लिए पाक तरीन मकान में हैकल को साफ करने के लिए दाखिल होता था। आए रोज गुनहगार गुनाह की मुआफी के लिए हैकल के दरवाजे पर अपना हदिया लाता था और कुर्बानी के बर्रे के सर पर हाथ रखकर अपने गुनाहों का इकरार करता था। यूं वो अलामती तौर पर अपने गुनाह एक मासूम जानवर पर लाद देता था, फिर वो जानवर ज़बा कर दिया जाता था। पालुस रसूल फरमाता है कि खून बहाए बगैर मुआफी नहीं, क्योंकि जिस्म की जान खून में है, अहबार 17:11। जो खुदा के कानून की खिलाफ वर्जी करता उसकी जान ली जाती है। जानवर का खून गुनहगार की जिंदगी की अलामत था जिसके गुनाह उस जानवर ने उठाए। फिर काहिन उस खून को पाक मकान में ले जाता और उसे पर्दा के सामने छिड़कता जिसके पीछे अहद का संदूक रखा गया था, जिसके खिलाफ गुनहगार ने खता की थी। इस रस्म से गुनाह खून के जरिए अलामती तौर पर हैकल में मुंतकिल हो जाता। बाज सूरतों में पाक मकान में ना ले जाया जाता, मगर जानवर का गोश्त मूसा की हदायत के मुताबिक काहिन खाते। खुदावन ने तुमको इसलिए दिया है कि तुम जमायत के गुनाह को अपने ऊपर उठाओ, अहबार 10:17। गर्ज दोनों ही रस्मों से एक तायब गुनाहगार का गुनाह अलामती तौर पर हैकल में दाखिल कर दिया जाता। ये सिलसिला सारा साल यूं ही रवा दवा रहता। यूं बनी इसराइल के गुनाह हैकल में जमा होते रहते और उनको वहां से खारिज करने के लिए एक और खास मौका और काम जरूरी था, जिसके लिए खुदावंद खुदा ने हुक्म दे रखा था कि पाक मकान के हर हिस्से को पाक करने के लिए कफारा दिया जाए, अहबार 16:16-19। और बनी इसराइल की सारी नजासतों और गुनाहों और खताओं के सबब से पाक तरीन मकाम के लिए कफारा दे, और ऐसा ही वो खैमाए इज्तमा के लिए भी करे जो उनके साथ उनकी नजासतों के दरमियान रहता है, और कुछ खून उसके ऊपर 7 बार अपनी उंगली से छिड़के اور اسے بن اسرائیل کی نجاستوں سے پاک اور مقدس کرے۔ سال میں ایک بار کفارے کے دن پر کاہن پاک ترین مکان میں ہیکل کو پاک کرنے کی غرض سے داخل ہوتا تھا۔ وہاں وہ سارے سال کی خدمت کی تکمیل کرتا۔ کفارے کے روز ہیکل کے دروازے پر دو بکرے لائے جاتے، ان پر کرا ڈالا جاتا، ایک خداوند کے لیے اور دوسرا عزازیل کے لیے۔ احبار 16:8۔ جس بکرے پر کرا خداوند کے نام کا نکلتا، اسے لوگوں کے گناہوں کے کفارے کے واسطے ذبح کیا جاتا۔ کاہن اس کا خون پردے کے اندر لاتا اور اسے رحم کی کرسی کے اوپر اور اس کے آگے چھڑک دیتا، اور عود سوز کا مذبح جو پردے کے سامنے رکھا تھا اس پر بھی خون چھڑکا جاتا۔ احبار 16:21-22 میں لکھا ہے، اور ہارون اپنے دونوں ہاتھ اس زندہ بکرے کے سر پر رکھ کر اس کے اوپر بن اسرائیل کی سب بدکاریاں اور ان کے سب گناہوں اور خطاؤں کا اقرار کرے، اور ان کو اس بکرے کے سر پر دھر کر اسے کسی شخص کے ہاتھ جو اس کام کے لیے تیار ہو بیابان میں بھجوا دے، اور وہ بکرا ان کی سب بدکاریوں کو اپنے اوپر لادے ہوئے کسی ویرانے میں لے جائے گا، سو وہ اس بکرے کو بیابان میں چھوڑ دے۔ عزازیل کا بکرا بن اسرائیل کے کیمپ میں پھر کبھی نہ آتا، اور وہ شخص جو اسے لے گیا تھا وہ کیمپ میں آنے سے پہلے خود غسل کرے اور اپنے کپڑے دھوئے۔ اس ساری رسم کا مقصد یہ تھا کہ بن اسرائیل خداوند خدا کی پاکیزگی سے متاثر ہوں اور یہ جان لے کہ خداوند باری تعالی گناہ سے کس قدر نفرت کرتا ہے، اور یہ کہ وہ نجس ہوئے بغیر گناہ نہیں کر سکتے۔ اور جب تک کفارے کا کام جاری رہتا، ہر ایک شخص اپنی روح اور جان کو دکھ دیتا تھا، اور ہر طرح کا کاروبار بند کر دیا جاتا، اور بن اسرائیل کی ساری کانگریگیشن دعا، روزے اور گناہ سے معافی طلب کرنے میں سارا دن خدا کے حضور خاک ساری کرتی۔ نمونے کی ان رسومات سے کفارے کے متعلق اہم صداقتیں سکھائی جاتی تھیں۔ اگرچہ گناہ گار کا متبادل قبول کر لیا جاتا تھا، تو بھی بکرے یا برے کے خون سے گناہ معاف نہیں ہوتا تھا۔ ہاں، ایک طریقہ کار ضرور بتایا گیا تھا کہ کس طرح یہ ہیکل میں منتقل کیا جائے۔ خون کا ہدیہ گزراننے سے گناہ گار قانون کے اختیار کو تسلیم کرتا تھا اور اپنے گناہوں کا اعتراف کرتا تھا، اور ایمان کے ذریعے اس گناہ کی معافی کا طلبگار اس نجات دہندہ سے ہوتا تھا جو آنے والا تھا۔ مگر اس وقت تک بھی وہ پوری طرح قانون کی سزا سے بری نہیں ہوتا تھا۔ کفارے کے روز سردار کاہن جماعت سے نذرانے وصول کرتا اور پاک ترین مکان میں خون کا ہدیہ لے کر داخل ہوتا تھا، اور اسے رحم کی کرسی پر چھڑکتا تھا، اور یہ خون براہ راست شریعت پر چھڑکا جاتا تھا تاکہ اس کا مطالبہ پورا ہو۔ پھر بطور درمیانی کے وہ گناہوں کو اپنے اوپر لیتا تھا اور ہیکل سے لے کر باہر آتا تھا۔ باہر آ کر اپنے ہاتھ عزازیل کے بکرے کے سر پر رکھ کر ان تمام گناہوں کو مجازن بکرے کے سر پر لاد دیتا تھا۔ پھر وہ بکرا انہیں اٹھا کر لے جاتا تھا، اور یوں مانا یہ جاتا تھا کہ وہ لوگوں کے سروں سے ٹل گئے ہیں۔ اسی طرح کی خدمت سے مراد آسمانی چیزوں کا نمونہ اور عکس تھا، اور جو کچھ اس زمینی ہیکل میں ہوتا تھا اصلی اور آسمانی ہیکل میں بھی یہی خدمات ادا کی جاتی تھی۔ آسمان پر صعود فرمانے کے بعد ہمارے نجات دہندہ نے سردار کاہن کی خدمت ادا کرنا شروع کر دی تھی۔ پالوس رسول فرماتا ہے عبرانیوں 9:24 میں، کیونکہ مسیح اس ہاتھ کے بنائے ہوئے پاک مکان میں داخل نہیں ہوا جو حقیقی پاک مکان کا نمونہ ہے، بلکہ آسمان میں ہی داخل ہوا تاکہ اب خدا کے روبرو ہماری خاطر حاضر ہو۔ ہیکل میں خادم کی سارا سال خدمت ہیکل کے پہلے حصے میں پردوں کے اندر ہوتی تھی، جو دروازے کا کام دیتا تھا اور بیرونی صحن کو پاک مکان سے جدا کرتا تھا۔ یہ اس حصے کی نمائندگی کرتا ہے جس میں مسیح یسوع آسمان پر چڑھنے کے بعد داخل ہوا۔ یہ خادم کا خدا کے سامنے روز مرہ کا کام تھا، جو وہ خدا کے حضور خون جو گناہ کا ہدیہ ہوتا تھا گزرانتا تھا اور بخور بھی پیش کرتا تھا، جو اسرائیل کی دعاؤں کے ساتھ خدا کے حضور پہنچتا تھا۔ اسی طرح مسیح یسوع اپنا خون باپ کے سامنے گناہ گاروں کے حق میں پیش کرتا ہے اور خود بھی اپنی راست بازی کی خوشبو کے ساتھ حاضر ہوتا ہے، جس کے ساتھ تائب گناہ گاروں کی دعائیں بھی شامل ہوتی ہیں۔ یہی خدمت کا کام آسمانی ہیکل کے پہلے حصے میں ہوتا تھا۔ جب سے مسیح یسوع شاگردوں کی نظروں سے غائب ہوا ہے، اس وقت سے ان کی یہی امید رہی تھی۔ پالوس رسول کا کہنا ہے، عبرانیوں 9:19-21، وہ ہماری جان کا ایسا لنگر ہے جو ثابت اور قائم رہتا ہے اور پردے کے اندر تک بھی پہنچتا ہے، جہاں یسوع ہمیشہ کے لیے ملک صدق کے طور پر سردار کاہن بن کر ہماری خاطر پیش رو کے طور پر داخل ہوا ہے۔ پھر عبرانیوں 9:12 میں وہ کہتا ہے، بکروں اور بچھڑوں کا خون لے کر نہیں، بلکہ اپنا ہی خون لے کر پاک مکان میں ایک ہی بار داخل ہو گیا اور ابدی خلاصی کرائی۔ 1800 سال تک ہیکل کے پہلے کمرے میں خدمت کا یہ کام جاری رہا۔ مسیح یسوع کا خون تائب گناہ گاروں کے حق میں التجا کرتا رہا، انہیں معافی دلائی اور انہیں خداوند کی نظر میں مقبول ٹھہرایا، مگر کتابوں میں ان کے گناہوں کا اندراج ابھی تک باقی تھا، جیسے کہ زمینی ہیکل میں سال کے خاتمہ پر کفارے کی خدمت ادا کی جاتی تھی۔ اسی طرح جب مسیح کا کام جو وہ بنی نوع انسان کی نجات کے لیے کر رہا ہے مکمل ہو جائے گا، تو پھر ہیکل کو گناہوں سے پاک کرنے کے لیے کفارے کا کام کیا جائے گا، اور یہی وہ خدمت ہے جو 2300 دنوں کے اختتام پر شروع ہوئی۔ اس وقت جیسے کہ دانیل نبی نے پیشن گوئی کی تھی، ہمارا سردار کاہن پاک ترین مکان میں داخل ہو گیا تاکہ ہیکل کو صاف کرنے کے آخری کام کو انجام دے۔ جیسے کہ قدیم میں ایمان کے ذریعے لوگوں کے گناہ مجازن گناہ کی قربانی پر رکھے جاتے اور خون کے ذریعے سے زمینی ہیکل میں منتقل کیے جاتے تھے، اسی طرح نئے عہد میں توبہ کرنے والے گناہ گاروں کے گناہ ایمان کے ذریعے سے مسیح یسوع پر آ جاتے ہیں، درحقیقت وہ آسمانی ہیکل میں منتقل ہو جاتے ہیں۔ اور جس طرح نمونے کے طور پر زمینی ہیکل جو گناہ کی وجہ سے نجس ہو جاتی تھی لیکن پھر گناہ دور کرنے سے پاک کر دی جاتی تھی، اسی طرح حقیقی ہیکل ان گناہوں کو ختم کرنے، انہیں دھونے سے پاک ہوگی جن کا اندراج کتابوں میں ہو چکا ہے۔ مگر اس کام کی تکمیل سے پہلے کتابوں کا اور اس ریکارڈ کا جائزہ لینا ازحد ضروری ہے کہ وہ کون کون سے حضرات ہیں جو گناہ سے تائب ہو کر اور مسیح میں ایمان رکھ کر اس کے کفارے کے حقدار ٹھہرتے ہیں۔ اس لیے ہیکل کی صفائی سے پہلے تفتیش اور عدالت کے دو اہم کام ہونا ضروری ہیں، اور یہ کام اس سے پہلے کہ مسیح یسوع اپنے لوگوں کو رہائی دلانے کے لیے آئے ہونا لازم ہے، کیونکہ جب وہ آئے گا تو مکاشفہ 22:12 کے مطابق وہ ہر ایک کو اس کے کام کے مطابق اجر دے گا۔ یوں وہ اصحاب जिन्होंने नबूती कलाम की रोशनी में जान लिया कि 2300 दिनों के इख्तिताम पर 1844 में मसीह का इस धरती पर आने की बजाय खुदावंद मसीह आसमानी हैकल के पाकतरीन मकान में दाखिल हुआ ताकि अपने आने से पहले कफारे के काम को मुकम्मल कर ले। और ये भी देखा गया कि जब गुनाह की कुर्बानी के बकरे का इशारा मौत यसु की कफारा बख्श और बतौर सरदार काहिन के दरमियानी की तरफ है, तो दूसरी तरफ अजाजील के बकरे को शैतान के साथ मंसूब किया गया है जो गुनाह का असल बानी है। इसी के ऊपर तायब गुनाहगारों के गुनाह बिलाखर डाले जाएंगे। जब सरदार काहिन अपने खून की कुर्बानी के वसीले हैकल को गुनाहों से पाक करेगा तो वो उन्हें अजाजील पर लाद देगा। जब मसीह यसु अपनी खिदमत के इख्तिताम पर अपने ही खून की कुर्बानी से आसमानी हैकल से लोगों के गुनाह दूर करेगा तो वो उन गुनाहों को अबलीस के ऊपर डाल देगा जिस पर अदालती कार्रवाई में आखिरी सजा का हुक्म होगा। अजाजील के बकरे को बियाबान में भेजा गया ना कि किसी आबादी में, ताकि वो कभी भी बनी इसराइल की जमायत में ना आए। इसी तरह अबलीस को खुदा की हजूरी और उसके लोगों की सोहबत से हमेशा हमेशा के लिए देस निकाला दे दिया जाएगा और उसे बिलाखर गुनाह और गुनाहगारों के हमराह जिंदगी से महरूम कर दिया जाएगा।